यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ी प्रभावितहरूको पुनर्स्थापना र पुननिर्माणमा तीव्रता दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढ़ी प्रभावितको आक्रोशलाई राज्य प्रतिको अपेक्षाका रूपमा लिन सरकारलाई रासोपा सभापति रवि लामिछानेको सुझाव। भोटेकोशी बाढ़ीमा थुनिएका जलविद्युत आयोजनाका सुरूङहरू खुलाउने कार्य तीव्र। सुरूङमा फँसेकाहरूको जीवितै उद्धार हुने सम्भावना। र अमेरिकाद्वारा इरानका विभिन्न शहरमा आक्रमण। अमेरिकाको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन सहित पुननिर्माण र पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा हिजो छुट्टा छुट्टै छलफल गर्नुभई सड़क यातायात सञ्चालन एवं बाढ़ी पीड़ितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यानाकर्षण गराउनु भएको हो। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात सञ्चालनमा क्षमताले नभ्याए ठूला बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभयो। साथै उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिनुभयो। भेटमा मन्त्री खनाल र लम्सालले दशैं अघि नै सड़क यातायात पूर्ववत रूपमा सञ्चालन गर्ने तथा बाढ़ी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी दिनुभयो। यसै गरी उहाँहरूले वैकल्पिक सड़क निर्माण कार्यलाई सरकारले तीव्रता दिएको, लामो बेली ब्रिजहरूको लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको, ती सामग्रीहरू आउने क्रममा रहेको र अन्य आवश्यक योजना सरकारले अघि बढ़ाएको जानकारी गराउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सिर्जित परिस्थिति, समग्र खोज उद्धार राहत वितरण र उपचार लगायतका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलपछि आवश्यक निर्देशन समेत दिनुभएको मन्त्री परिषदको कार्यालय जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदाय माझ सबै राजनैतिक दलहरूलाई एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा समय लिएर बोल्नुहुँदै सभापति लामिछानेले विपदको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गर्नुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो।
भदौ दशको विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौ, हुनु हुँदैन। ती त जलवायु अन्यायका पीड़ित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। यो विपत्तिका कारक उनीहरू थिएनन्। पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु संकट उनीहरूको सृजना थिएन। तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धरती पुत्रहरूले र यो भूगोलसँग कुनै चिन्जान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए। जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन। हामीले संकल्प गर्नैपर्छ। यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढकढक्याउनेछौ।
यही भदौ दश गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु अन्यायको परिणामका रूपमा लिएर विश्व स्तरमा प्रभावकारी पहल गर्न सरकारसँग वहाँले आग्रह गर्नुभयो। सभापति लामिछानेले बाढ़ीबाट प्रभावित नागरिकको आक्रोशलाई सरकार विरूद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तर्राष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको बताउनुभयो। विपत्तिको समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकले निर्वाह गरेको भूमिकाको वहाँले प्रशंसा गर्नुभयो। त्यस्तै सीमापार प्रारम्भिक चेतावनी तथा विपदपूर्व सूचना प्रणाली विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्य संरक्षण गर्न तथा जलवायु जन्य हानि नोक्सानी सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। पुनर्निर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपार्न नहुने भन्नुहुँदै वहाँले अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने बताउनुभयो। सभापति लामिछानेले राष्ट्रसंघको 81औं महासभामा नेपाली प्रतिनिधि मण्डलले जलवायु संकट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिमबाट जोगाउनुपर्ने बताउनु भएको छ। 113 बीपी जयन्तीको अवसरमा हिजो भक्तपुरमा आयोजित विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका निवर्तमान सभापति देउवाले विनाशकारी भोटेकोशी बाढ़ीका कारण नेपाललाई अपूरणीय क्षति पुगेको बताउनुहुँदै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदको सामना विरूद्ध अभियान नै थाल्नुपर्नेमा जोड़ दिनुभयो। जलवायु परिवर्तनको जोखिम विश्वव्यापी भएको उल्लेख गर्नुहुँदै वहाँले सम्भावित विपत्तिको सामना गर्न गम्भीर रूपमा लाग्नुपर्ने बताउनुभयो। निवर्तमान सभापति देउवाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो। वहाँले पार्टी कब्जा गर्ने गलत नियत राखेर अवैधानिक रूपमा विशेष महाधिवेशन गरिएको दावी गर्नुभयो। भोटेकोशी बाढ़ीका कारण थुनिएको चिलिमे जलविद्युत केन्द्रको सुरूङ खुलाउने कार्य तीव्र रूपमा अगाडि बढ़ेको छ। कामको सिलसिलामा रहेका प्राविधिक कर्मचारीको खोज तथा उद्धारका लागि थुनिएको सुरूङको प्वाल खोल्न थालिएको हो। चिलिमे जलविद्युत केन्द्रका केन्द्र प्रमुख मनिष विष्टका अनुसार नेपाली सेना तथा भारतीय सेनाको सहयोगमा सुरूङभित्र थुप्रिएको हिलो तथा लेदो पछ्याउने काम भइरहेको छ। निरन्तरको प्रयासपछि हालसम्म करिब 100 मीटर सुरूङको लेदो हटाइसकिएको वहाँले जानकारी दिनुभयो। उद्धार कार्य यही गतिमा अघि बढ़े आज साँझसम्म सम्पर्कविहीन प्राविधिक कर्मचारी भेटिने आशा गरिएको छ। नियन्त्रण कक्षको लेदो हटाइएपछि ती प्राविधिक कर्मचारीको अवस्था पत्ता लाग्ने विश्वास खोजी कार्यमा संलग्न प्राविधिकहरूले व्यक्त गरेका छन्। विद्युत केन्द्र सञ्चालनमा रहेकाले सुरूङभित्र रहेका 3 प्राविधिक कर्मचारी नियन्त्रण कक्ष कन्ट्रोल रूममा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट बेपत्ता भएका मध्ये 1372 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 178 जना, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 227 र नवलपरासी पश्चिममा 222 जना गरी 1372 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शव माटो मुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1616 गरी कुल 2902 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1295 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3030 जना व्यक्तिहरूलाई राखिएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण चीनको केरूङ नाकामा अलपत्र परेका 670 नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। नेपाल वायु सेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छूट दिने भएको छ। निगमले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त निर्णय गरेको स्पष्ट पारेको छ। 5000 मीटर भन्दा अग्लो लाङटाङ लेरुङ हिमालबाट खसेको हिउँ पहिरोले निम्त्याएको विनाशकारी भोटेकोशी बाढ़ीपछि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु न्यायको विषय प्रमुख रूपमा उठेको छ। विगतमा जलवायु न्यायको सवाललाई पर्याप्त प्राथमिकता नदिएको भन्दै अब नेपालले अन्तर्राष्ट्रिय मंचमा आफ्नो आवाज सशक्त बनाएर न्यायको हकदार बन्नुपर्नेमा विज्ञहरूको जोड़ छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु प्रकोपमा नेपालले हालै बेहोर्नु परेको क्षतिको बारेमा बोल्दै अब पनि विश्वले देख्न सकिन भनेर उम्कन नमिल्ने भन्दै नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदाय समक्ष आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा भिडियो अपील गर्दै थनबर्गले कुनै सहायता तथा उदारताको नाममा नभई अब विकसित मुलुकहरूले नेपाललाई तिर्नुपर्ने जलवायु ऋण भएको बताउनुभयो।
Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or not.
विनाशकारी भोटेकोशी बाढीपछि यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको राजनीति विज्ञ अध्ययन अनुसन्धानकर्ता वृत्तमा तटकारो रूपमा उठिरहेको विषय हो जलवायु न्याय। जलवायु परिवर्तनको कारण नै नेपालले यतिका क्षति नोक्सानी खेप्नु परेको भन्दै क्षतिपूर्तिको विषय पेचिलो बनेर उठिरहेको सन्दर्भमा नेपाललाई ऋण होइन जलवायु न्याय चाहिन्छ भनिरहँदा यसलाई कसरी बुझ्न सकिन्छ भन्ने प्रश्नमा जलवायु विश्लेषक राजन थापा भन्नुहुन्छ।
हाम्रो इमिसन भनेको 0.01% भन्दा तल छ, तथापि हामीले भोगेको समस्या अथवा चुनौतीहरू हेर्ने हो भने हरेक वर्ष ज्यादा देखिराखेको छ। चाहे त्यो दोधारा चाँदनीमा 24 घण्टामा परेको 624 मिलिमिटरको वर्षा किन नहोस्, अब यता रोसी खोलामा आएको अथवा यो गएको वर्ष र यो वर्ष भएको यो वितण्डा, यी कुराहरूलाई हेर्दाखेरि जसमा चाहिँ हाम्रो हातै छैन, यसको असर चाहिँ हामीले प्रत्यक्ष रूपमा खेपिराखेको छौँ भने हाम्रो ती संरचनाहरू बगायो भत्कायो अनि त्यसलाई बनाउनका लागि ऋण लिँदैछौँ भने त्यो ऋण कसलाई थुपार्दैछौँ त भन्दाखेरि त्यही असर खेपेका मान्छेलाई हो नि त। तर सहयोग चाहिँ कुन अर्थमा चाहियो त भन्दाखेरि म अनुदानको रूपमा चाहियो, ऋणको रूपमा भएन। यदि ऋण हो भने त्यसमा चाहिँ जलवायु न्याय हामीले गुमायौँ र हाम्रा हरेक संरचनाहरू उच्च जोखिममा छन्। यसलाई चाहिँ जलवायु मैत्री बनाउनका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ र त्यो सहयोग गर्दाखेरि अनुदानको रूपको हिसाबमा गर्नुपर्छ भन्ने चाहिँ मेसेज हो।
नेपालले आफ्नो कुरा विश्व सामु सशक्त रूपमा राख्न यस क्षेत्रका अध्ययन अनुसन्धानकर्ता विज्ञहरूले एकै आवाज र अडान लिनुपर्ने भन्दै विश्लेषक थापाले नजिकिँदै गरेको संयुक्त राष्ट्रसंघको महासभा जलवायु सम्मेलन कोप 31 जस्ता महत्वपूर्ण मञ्चहरूमा नेपालले आफ्नो कुरालाई बलियो गरी राख्न सरकार प्रमुखको उपस्थिति जरूरी र प्रभावकारी हुने पनि बताउनुभयो।
यसको एउटा औचित्य भनेको जे घटना भयो त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भन्ने, तथापि सबै कुरालाई एउटै भोइसको रूपमा जानको लागि कोअर्डिनेटेड वे पनि हामीले अप्नाउनु पर्छ। अब निकट भविष्यमा हुने दुईवटा मेजर इभेन्टहरू संयुक्त राष्ट्रसंघको महासभा, त्यसमा चाहिँ हाम्रो सरकार प्रमुखकै नेतृत्वमा हुनुपर्छ र त्यहाँनिर चाहिँ जुन हाम्रो नेसनल स्टेटमेन्ट छ त्यो नेसनल स्टेटमेन्टलाई चाहिँ एज अ अपिलको रूपमा उहाँले प्रस्तुत गर्नुपर्छ। जलवायु सम्मेलन जुन COP 31 हुँदैछ टर्कीमा, यसमा सशक्त रूपमा आवाज उठाउनु भयो भने, किन भन्दाखेरि अहिले पछिल्लो समयमा नेपालको सरकार प्रमुखलाई एउटा जेएनजीको नेता त्यही अनुसारले सबैले चाहिँ एकदमै ध्यान खिचिराखेको हुँदाखेरि उहाँले बोलेको बोली विक्रय देखेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने जलवायु परिवर्तनमा नेपालले साँच्चीकै एउटा न्यायको जुन माग गरिराखेको छ त्यो चाहिँ प्राप्त गर्न सक्छ।
गएको वर्षहरूमा सोलुखुम्बुको थामेमा आएको बाढ़ी, हिमताल विस्फोटबाट गएको रसुवा बाढ़ी र हालै भदौ 10 गतेको हिम पहिरोले सृजित विनाशकारी बाढ़ीलाई जलवायु परिवर्तनले निम्ति आएको चरम घटनाको रूपमा लिएको छ। 0.04% मात्र कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका चरम नोक्सानीहरू बेहोर्नु पर्दा अब जलवायु न्यायको माग दावी गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लाउड एण्ड क्लियर आवाज उठाउन कति पनि ढिला गर्नुहुँदैन। बालिका मादिन, रेडियो नेपाल, काठमाडौं।
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय सांसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने कार्यक्रम रहेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै वहाँले मेलमिलाप बढ़ेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। सो विधेयकमाथिको छलफलमा भाग लिनुभएका सांसदहरूले स्थानीय तहको सहयोगका सामुदायिक मेलमिलाप कार्य बढ़ाउन विधेयक महत्वपूर्ण हुने तर बाध्यताका आधारमा मेलमिलाप हुन नहुने धारणा राख्नुभयो। प्रतिनिधि सभा बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ। सभाको हिजोको बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले परिषद एसियाली विधायकी संस्थाहरू बीच कानून तर्जुमा, विधायकी नीति, कानूनी सूचना तथा कानून सुधार सम्बन्धी अनुभव आदान प्रदान र सहकार्यका माध्यमबाट कानूनी शासन तथा कानूनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथिको दफावार छलफल सहितको प्रतिवेदन सभामा पेश गर्नु भएको हो। यसअघि राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले भोटेको बाढ़ी लगत्तै उद्धारका लागि आउन लागेका विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढ़ेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको हिजोको बैठकले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझावसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझावसहितको प्रतिवेदनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पी टियाले भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटमा राजदूत डेल्पी टियाले हालैको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट 10 लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। नेपाल टेलिकमले रसुवास्थित भोटे कोशी नदीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड़ रूपियाँ सहयोग गरेको छ। तनहुँ समाज युकेले बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि 10 लाख निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन काभ्रे शाखाले 32,46,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। कपिल वस्तु तौलीहवा स्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले 1,55,000 र पर्सा वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्थाले 2,51,000 प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ। यस्तै पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले 5 लाख आर्थिक रूपियाँ आर्थिक सहयोग गर्नुभएको छ। छिमेकी मुलुक भारत सरकारले भोटेकोशी हिमबाढ़ी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्री पठाउने कार्य जारी राखेको छ। सो क्रममा हिजो 8 चरणको राहत सामग्री नेपाल आइपुगेको छ, जसमा उद्धार उपकरण, उद्धार सामग्री, फोरेन्सिक सामग्री र सेनाको टोलीका लागि आवश्यक थप सामग्री सहित 35 टन राहत तथा उद्धार सामग्री बोकेको भारतीय वायुसेनाको 8 विमान काठमाडौँ आइपुगेको हो। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। नेपाल सरकारले ती सामानहरू बुझिलिएको प्रस्ट्याउँदै वहाँले सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिण्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले निर्देशनको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। पाल्पामा डेंगू संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। वर्षाको समयमा डेंगू संक्रमण दर बढ़ी हुने भएकाले यो मौसम डेंगू संक्रमणको हिसाबले जोखिमपूर्ण समय रहेको चिकित्सकहरूको भनाई छ। डेंगू संक्रमणबाट बस्न दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट बस्नुका साथै शरीर पूरै छोपिने कपड़ा लगाउनु पर्ने चिकित्सकहरूको सुझाव छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पछिल्लो तथ्याङ्क अनुसार पाल्पामा यो आर्थिक वर्षमा मात्रै 231 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार यो आर्थिक वर्ष 2083-84 साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। डेंगू सार्ने एडिस जातको पोथी लामखुट्टेको वृद्धि र विकासका लागि वर्षायाम अनुकूल हुने भएकाले यस समयमा संक्रमणको जोखिम बढ़ी हुने गरेको छ। स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसूदन भट्टराई:
पोथी लामखुट्टेले आफ्नो जीवनकालमा 500 देखि 1,000 अण्डा पार्छ। यदि लामखुट्टे संक्रमित भइसकेपछि त्यसले अण्डा पारेर जन्मिएका सबै बच्चा लामखुट्टेले पुनः डेंगु रोग गराउन सक्छ। यो एकदमै ऱ्यापिडली फैलिने कारण चाहिँ यो।
पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिशन अस्पतालमा गरिएका परीक्षणमा संक्रमित धेरै भेटिएका हुन्। डेंगुबाट जोगिन घर वरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेको लार्वा नष्ट गर्ने तथा दिउँसोको समयमा समेत लामखुट्टेको टोकाईबाट बच्न शरीर ढाक्ने कपड़ा लगाउन स्वास्थ्य कर्मीहरूको सुझाव छ। दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट जोगिनु नै डेंगूबाट जोगिने मुख्य कारण रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले बताउनुभयो। उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, अत्याधिक थकान महसुस हुने, वाकवाकी र बान्ता हुने जस्ता लक्षण डेंगू रोगका हुन सक्छन्। गम्भीर अवस्थामा नाक गिजाबाट रगत आउने, शरीरमा रगत जमेको जस्तो दाग देखिने वा बेहोस हुने जस्ता समस्या हुने गरेका छन्। डेंगूको उपचार महँगो र दुखाई पीड़ादायक हुने भएकाले सामान्य सावधानीले डेंगूबाट जोगिन सकिने बताउनुहुन्छ पुनः स्वास्थ्य प्रमुख ढकाल। वर्षायामसँगै संक्रमण थप फैलिन सक्ने भएकाले स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीच प्रभावकारी समन्वय गरी लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानलाई तीव्रता दिन आवश्यक देखिन्छ।
अब अन्तर्राष्ट्रिय समाचार। इरानको सिरिक क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको र तटीय क्षेत्रमा विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको इरानी सरकारी संचार माध्यमले जनाएका छन्। मिनाब काउन्टी र केसम टापु सहितका क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्ध अमेरिकामा हुने नोभेम्बरको मध्यावधि निर्वाचनपछि तत्काल अन्त्य हुने दावी गर्नुभएको छ। उहाँले युद्ध अन्त्यसँगै तेलको मूल्य घट्ने अनुमान समेत गर्नुभएको छ। ट्रम्पले वाशिङटनले हाल सक्रिय रूपमा सम्झौताको प्रयास नगरे पनि तेहरानसँग वार्ताको सम्भावना भने कायम रहेको बताउनु भएको छ। इरानको विदेश मन्त्रालयले क्षेत्रीय मुलुकहरूसँग संवाद गर्न तेहरान तयार रहेको जनाएको छ। आपसी विश्वास बढ़ाउने, दिगो सुरक्षा हासिल गर्ने र आर्थिक प्रगतिलाई अघि बढ़ाउने उद्देश्यले संवाद आवश्यक रहेको मन्त्रालयको भनाई रहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रूपियाँ जम्मा भएको छ। गत भदौ 10 गते रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,97,96,84 रूपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 8,78,82,58,304 रूपियाँ मौजात रहेको छ। यस्तै दुईवटा वाणिज्य बैंकमा 2,11,43,427 अमेरिकी डलर मौजात रहेको छ। यसअघि बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढ़ीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो। उद्योगलाई उखु बेचेका किसानले 6 महिना भइसक्दा पनि पैसा नपाएपछि समस्यामा परेका छन्। सर्लाहीको दौंकुल गाउँपालिका 2 रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्ष उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन। उखु किसानहरूले उद्योगलाई दिएको उखुको आंशिक रकम मात्र पाएको र कबूल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्तामा रहेको बताएका छन्। रकम प्राप्त नगरेका विभिन्न उखु किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट 22 करोड़ हाराहारीमा किसानको भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरे पनि उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी भइरहेको दावी गरेको छ। यस्तै उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको र भुक्तानी दशैं अगाडिसम्म गरिसक्ने गरी काम भइरहेको पनि बताउनुभयो। चितवनको सौराहामा पर्यटक आउने क्रम घटेको छ। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले भोटेकोशी बाढ़ीसँगै सड़क सञ्जालमा आएको अवरोध लगायतका कारण यति बेला सौराहाका होटलहरूमा बुकिङ रद्द भएको बताउनुभयो। गत वर्षको यो समयमा जेन्जी आन्दोलनसँगै सुस्ताएको पर्यटन यो वर्ष निकै राम्रो हुने अपेक्षा व्यवसायीहरूले गरे पनि पृथ्वी राजमार्ग अवरोध हुँदा भारत लगायतका देशहरूबाट आउने पर्यटकहरूमा कमी भएको बताइएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार।
काठमाडौँमा जारी नेपाल भलिबल लिग एनबीएलको खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तर फाल्कसलाई पराजित गरेको छ। यो खेलमा हार बिहोर्दै खप्तर फाल्कस भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा अन्नपूर्णले खप्तरलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किङ्स 4 खेलबाट 9 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उभिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण दोस्रो खेलमा काठमाडौँ रेड्स र तेस्रो खेलमा मधेस वारेसलाई पराजित गरेको थियो। यता लगातार 4 हारसँगै खप्तर प्रतियोगिताबाट बाहिरिने पहिलो टीम बनेको छ। खप्तर यसअघि पहिलो खेलमा सगरमाथा समयास, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेस वारेससँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। जारी प्रतियोगितामा 6 पुरुष टीम सहभागी छन्। सानै उमेरदेखि प्रतिभावान खेलाड़ीलाई फुटबलको मूलधारमा ल्याउने उद्देश्यसहित राष्ट्रिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। देशभर गरी कुल 300 भन्दा बढी स्कूलका टीमको सहभागिता रहने बताइएको प्रतियोगिता एसियन पेन्ट्स च्याम्पियनशीप अन्तर विद्यालय U18 छात्र तथा छात्र राष्ट्रिय फुटबल प्रतियोगिता 2 चरण गरी सम्पन्न हुने बुधबार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। राष्ट्रिय खेलकुद परिषदको स्वीकृति प्राप्त प्रतियोगिताको पहिलो चरणमा प्रदेश स्तरको प्रतियोगिता हुनेछ। यही भदौ 25 गतिबाट कर्णाली बाहेक बाँकी 6 प्रदेशमा प्रदेश स्तरका प्रतियोगिताहरू हुनेछन्। सबै प्रदेशको प्रतिस्पर्धाबाट छानिएका छात्र र छात्रा दुवैतर्फ समान 6 टोलीले दोस्रो चरणमा राष्ट्रिय च्याम्पियनसिप खेल्नेछन्। राष्ट्रिय च्याम्पियनसिपको छात्र र छात्रा दुवै फाइनल असोज 16 गते हुनेछ। आयोजकले यस प्रतियोगितामा जति गोल हुन्छन् त्यति नै संख्यामा बिरुवा रोप्ने वातावरण मैत्री कार्यक्रम पनि राखेको जनाएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका हिमाली तथा तराई भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा तराई भागका थोरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा मध्य प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस रहयो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढ़ी प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणमा तीव्रता दिन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढ़ी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिन सरकारलाई रासोपा सभापति रवि लामिछानेको सुझाव। भोटे कोशी बाढ़ीमा थुनिएका जलविद्युत आयोजनाका सुरुङहरू खुलाउने कार्य तीव्र। सुरुङमा फँसेकाहरूको जीवितै उद्धार हुने सम्भावना। र अमेरिकाद्वारा इरानका विभिन्न शहरमा आक्रमण। अमेरिकाको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।